نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ہم نے اس سے پہلے سورہ سعد میں کچھ پیغمبروں کا ذکر سنا ہے اور ہم نے قیامت کے اوپر اللہ تعالیٰ کی طرف سے جو دلائل دیے گئے ہیں ان کو سنا ہے اور یہ اس قدر زبردست دلائل ہیں جب یہ ہمیں بتا دیا گیا کہ اللہ تعالیٰ ایمان والوں کو اور فسادی لوگوں کو متقین کو اور فجار کو برابر نہیں کرے گا تو یہ اس بات کی دلیل ہے کہ ایک دن ضرور آئے گا جب ان کا فیصلہ ہوگا جب ان کے الگ الگ انجام ہوں گے تاکہ پتہ چل جائے کہ کون تھا جس کو اللہ تعالیٰ نے اپریشیٹ کیا جو کہ دنیا کے اندر رہ کر صحیح راستے پر چلتا رہا اور کون تھا جو رونگ تھا اس کا فیصلہ ضرور ہونا ہے اگر اس کا فیصلہ نہیں ہوتا تو اس کا مطلب یہ سارا نظام بیکار ہے بے مقصد ہے اور اللہ تعالیٰ نے قرآن میں فرما دیا کہ وہ بے مقصد کام نہیں کرتا یہ زمین و آسمان اس نے بے مقصد نہیں بنانا یہ بہت بڑی دلیل ہے اس بات کی کہ قیامت ضرور آئے گی ٹھیک ہے ورنہ یہ سب پھر فضول کھیل تماشا ہو جائے گا اگر وہ قیامت نہیں آتی تو اس کے بعد اللہ تعالیٰ نے ہمیں یہاں پہ آیت نمبر 29 میں اس کتاب کے بارے میں بتایا کہ یہ قرآن اللہ تعالیٰ نے کس مقصد کے لیے اتارا ہے کتاب انزلناہ الیک یہ ایک کتاب ہے جو ہم نے نازل کی آپ کی طرف یہ کیسی کتاب ہے یہ بہت مبارک کتاب ہے بہت برکتوں والی کتاب ہے دیکھیں ہم ایک دوسرے کو بھی مبارکباد دیتے ہیں مبارک کا لفظ بھی بہت یوز کرتے ہیں برکت کا بھی ہمیں پتہ ہے لیکن کیا چیز ہوتی ہے یہ کتاب مبارک ہونے کا مطلب کیا ہے یعنی جس میں خیر کثیر ہو ایسی چیز جو بہت زیادہ خیر لانے والی ہو جو یعنی ایک ہوتی ہے نا چیز کی کوانٹیٹی اور ایک ہوتی ہے اس کی خیر یہ جو خیر ہوتی ہے یہ ایک ڈفرینٹ چیز ہوتی ہے ضروری نہیں کسی چیز کی کوانٹیٹی بہت زیادہ ہو تو ہی اس کے اندر خیر ہوگی بعض دفعہ تھوڑی چیز میں بھی جب ہم کہتے ہیں برکت ہو گئی تو اس کا مطلب ہے کہ اس کے اندر سے بہت ساری خیر نکل آئی یعنی یہاں پہ کہنے کا مقصد ہے کہ یہ کتاب ہے جس میں اتنی خیر ہے اتنی برکت ہے یعنی کسی چیز کی خیر کا بڑھ جانا یہ ہوتا ہے برکت جب ہم کسی کو دعا بھی دے رہے تھے نا برکہ کیا ہے کسی کی چیز کی خیر میں اضافہ ہو جانا اب جیسے زندگی میں کسی کی برکت ہو گئی تو کیا مطلب ہے یعنی اس کو اگر 40 سال کی بھی زندگی دی اللہ تعالیٰ نے تو اس میں اتنی برکت تھی یعنی اتنی خیر تھی اس نے اتنے خیر کے کام اس میں ہی کر لیا کہ لوگ 100-100 سال جی کے بھی نہیں کرتے تھوڑا سا کھانا تھا اس میں اتنی خیر ہو گئی کہ جو کھانا 2 لوگوں نے کھانا تھا وہ 4 نے کھا لیا ٹھیک ہے اسی طرح یہ کتاب مبارک ہے اس میں جو خیر ہے وہ اتنی زیادہ ہے جو اس کے ساتھ جڑتا جاتا ہے وہ محسوس کرتا ہے کہ یہ خیر کثیر اپنے اندر رکھتی ہے یعنی اس کی جو برکت ہے یا اس میں سے جو ملنے والی خیر ہے وہ زندگی کے ہر پہلو میں آپ کو نظر آنے لگتی ہے چاہے آپ کا وقت ہو چاہے آپ کی سوچ ہو چاہے آپ کی زندگی کا رخ ہو چاہے آپ کے معاملات ہوں چاہے آپ کے اعمال ہوں سب میں خیر بڑھ جاتی ہے سب میں خیر بڑھ جاتی تو اس لیے اس کتاب کو کہا گیا کہ یہ بہت برکتوں والی کتاب ہے یہ ہم نے ایسی کتاب نازل فرمائی ہے جس سے لوگوں کو خیر ہی خیر ملے گی یاد رکھیے گا اس میں سوائے خیر کے کچھ ہے ہی نہیں کوئی یہ نہیں کہہ سکتا کہ جی میں قرآن سے جڑا ہوں مجھے یہ نقصان ہو گیا لوگ اللہ تعالیٰ معاف کرے ہماری لوگوں کو بھی کہ کچھ لوگ کہتے ہیں جی وہ قرآن پڑھنے لگے طلاقیں ہونے شروع ہو گئے ان کے گھر میں یہ تو درست بات نہیں ہے دیکھیں جو خیر ہے نا خیر مبارک برکت ہے نا اس کا مطلب ہے خیر کثیر اس کا کہ یہ بھی ایک شیطان کا इंसान के लिए बहुत बड़ा यानी एक वसवसा है जो शैतान डालता है कि ये इसमें की तरफ आ गए तुम्हारे पास वक्त नहीं रहेगा, इसकी तरफ आ गए तो घर में झगड़े हो गए, इसकी तरफ आ गए तो ऐसा होगा। ऐसा नहीं है, ये तो खैर कसीर है, जिसको अल्लाह ताला फरमा दे ये खैर कसीर है, वो सोचें कि वो क्या होगी वो चीज़। आज तक देखें आप जहां जहां इस किताब का ताल्लुक रहा वो चीज़ बाबरकत बन गई, उस चीज के मकाम और मर्तबे कहां तक पहुंच गए कि देखें जिस जगह पे उतरी वो मक्कातुल मुकर्रमा है, वो है ही इज्जत वाली जगह। जिस रात में गुजरी उतरी वो है लैलतुल कद्र, उसको है कद्रो मंजिलत वाली रात। जिस नबी पे उतरी वो सारे नबियों के सरदार कहलाए गए, जिस उम्मत के लिए उतरी वो सारी उम्मतों में बेहतरीन उम्मत कहलाई गई। फिर जो फरिश्ता लेकर आया वो तमाम फरिश्तों का सरदार था। देख लें आप जिधर जिधर ये जुड़ रही है ना, जिधर जिधर इसका ताल्लुक हो रहा है वो उन सब चीजों को बढ़ाई मिल रही है। जिस महीने में उतरी वो रमजानुल मुबारक का महीना है। देखें अब आप इस अंदाजा कीजिए कि ये जिस इंसान के कल्ब में आ जाएगी क्या उसको खैर ना मिलेगी। तो बहुत सख्त महरूमी है जो इस किताब से दूर रह जाता है। अगर कोई इसके लिए वक्त नहीं निकालता, इसके लिए कोशिश नहीं करता, वो सबसे बड़ा महरूम है। क्या ये सच नहीं है कि हम सब काम करते हैं जिनको हम जरूरी समझते हैं, बच्चे की देखभाल से लेके घर के सारे काम से लेके नींद अपनी पूरी करने से लेके मेहमानों की मेहमान नवाजी करने से लेके अच्छी अच्छी डिशेस की रेसिपी सीखने से लेकर पकाने से लेकर खाने से लेकर अपनी जॉब्स और अपने बिजनेस पे जी जान से मेहनत करने से लेकर सुबह दफ्तर के जाने के लिए नींद भी कुर्बान हो रही है, दोस्त अहबाब से मुलाकातें भी हो रही हैं, सैर व तफरी के प्रोग्राम भी बन रहे हैं, वेकेशनों पर भी जा रहे हैं, यानी हर वो काम जिसको हम समझते हैं कि ये काम अहम है उसके लिए हम मेहनत कर रहे हैं, उसके लिए हम जद्दोजहद, चाहे वो वेकेशन पे ही जाना क्यों, उसके लिए भी हम स्पेंड कर रहे हैं, कुछ ना कुछ स्पेंड कर रहे हैं ना। हर एक बंदा कहीं ना कहीं किसी ना किसी मैदान में मेहनत कर रहा है, चाहे वो घर का है, चाहे वो नौकरी का है, चाहे वो कुछ भी किसी किस्म का भी है, और अपनी जिंदगी को बेहतर से बेहतर बनाने की कोशिश कर रहा है। लेकिन क्या बात है कि इस कुरान के लिए वो मेहनत नहीं लग रही, जबकि अल्लाह ताला ने खुद फरमा दिया कि इससे तुम्हें खैर मिलेगी और इसमें खैर कसीर है। इसके बावजूद अगर हम इसके लिए अपना वक्त नहीं निकालते तो इसका मतलब है कि हम कुरान करीम को अहमियत नहीं देते, हमारे लिए और चीजें प्रायोरिटी हैं। कोई इसको आजमा के तो देखे कि कितनी बड़ी बरकत आ जाती है आपकी जिंदगी में जब आप कुरान करीम के साथ जुड़ते हैं, जब आप इसके लिए वक्त निकालने लगते हैं। अल्लाह ताला ने सूरह कहफ में फरमाया, जो सूरह कहफ हम हर जुमे को पढ़ते हैं उसमें देखें अल्लाह ताला फरमाते हैं, मैं तुम्हें बताऊं सबसे ज्यादा नुकसान उठाने वाले कौन लोग हैं, वो लोग जिनकी सारी मेहनत दुनिया की जिंदगी को बनाने में खो गई और वो समझते हैं कि वो बड़े अच्छे काम कर रहे हैं। तो ये क्यों ऐसा है कि लापरवाही और कोताही कुरान में ही हो रही है, क्यों यहीं पे हो रही है। अल्लाह ताला सूरह नूह में फरमाते ना, मालकुम, क्या हो गया तुम्हें, ला तरजून लिल्लाहि वकारा, तुम अल्लाह को कोई अहमियत नहीं देते हो। ऐसा ना हो कि कयामत के दिन ये कहना पड़े, या हसरती, हाय अफसोस है मुझ पे, मैंने अल्लाह के मामले में बड़ी कोताही कर दी। होना तो ये चाहिए था कि हर चीज, हर ख्वाहिश और हर काम पर इस किताब को फौकियत दी जाए, इसको तरजीह दी जाए, इसमें गौर व फिक्र करना, इसको सुबह शाम पढ़ना, इसके हुक्मों पे अमल करना, इसके अंदर तदब्बुर करना, इसके लिए मेहनत की जाए। मगर इसी में सबसे ज्यादा कोताही है। बहुत जल्द इसके बारे में सवाल किया जाएगा। ये ऐसे ही नहीं दे दी गई कि चलो आपकी ऑप्शन है, आप पढ़े नहीं पढ़े, सोचे नहीं सोचे, इसके बारे में सवाल होगा। अल्लाह ताला ने इस मुबारक किताब को फालतू ऐसे ही नहीं उतारा हुआ, फरमाया ली यदब्बर हुआ आयात ही, ताकि तदब्बर करो इसकी आयात में। तदब्बर क्या होता है, दुबर होता है ना, पीछ यानी पीछे पीछे जाना, यानी सिर्फ लफ्जी तौर पर नहीं पढ़ना, इसकी डेप्थ के अंदर जाना, इसको बारीकियों में जाना, وَلِيَتَذَكَّرَ أُولُو الْأَلْبَابِ, اور تاکہ نصیحت پکڑیں. تذکر کیا ہوتا ہے؟ خیر خواہی, نصیحت. اس سے نصیحت پکڑیں. کون؟ جو عقل والے ہیں. ہمارے نزدیک تو عقل والے وہ ہیں جو کمانے کے لیے جو جابز کرتے ہیں, جو بہت اعلیٰ ڈگریز لے لیتے ہیں, جن کی بڑی یونیورسٹیز کے اندر داخلے ہو جاتے ہیں. ہم کہتے ہیں یہ بڑا عقل مند ہے. یا اسمارٹ کس کو کہتے ہیں؟ جس کو دنیا کے معاملات میں بڑی یعنی بڑا فاسٹ ہوتا ہے. اللہ تعالیٰ کے نزدیک عقل مند وہ ہے جو اس میں تذکر کرتا ہے, جو اس سے نصیحت پکڑتا ہے. اب کتنے ہیں جو عقل مند ہیں پھر یہ بتائیں؟ آپ اندازہ کیجئے کہ حضرت خالد بن ولید کتنے بڑے صحابی ہیں, کتنے بڑے مجاہد اسلام ہیں. ساری زندگی ان کی جہاد میں گزری. تو جب پھر قرآن کریم کی تلاوت سے فارغ ہوتے تھے نا, تو زار و قطار روتے تھے. فرماتے تھے کہ جہاد کی مصروفیت نے مجھے قرآن کو یاد کرنے اور اس میں تدبر کرنے سے روکے رکھا. حالانکہ کیا کرتے تھے وہ؟ کوئی اور کام نہیں کر رہے تھے, وہ بھی اللہ کے راستے میں ہی نکلے ہوئے تھے. کتنا مطلب فضیلت والا کام کر رہے تھے وہ. اس کے باوجود وہ کہتے ہیں کہ دیکھیں, اس چیز نے مجھے قرآن کو میں تدبر کرنے سے روکے رکھا. کیا آپ کے پاس بھی ایسا کوئی عذر ہے کہ مجھے جی فلاں چیز نے, مجھے نماز نے تدبر کرنے سے روکے رکھا, یا مجھے اور کوئی ایسا اللہ کے راستے میں کام کرنے نے تدبر سے روکے رکھا؟ ہم کیا کہیں گے؟ ہمیں برتن دھونے نے تدبر سے روکے رکھا, ہمیں دعوتیں کرنے نے تدبر سے روکے رکھا, یا ہمیں شاپنگیں کرنے نے روکے رکھا؟ کیا ہم عذر دیں گے اللہ تعالیٰ کے ہاں؟ تو ہمیں یہ سوچنا ہے کہ ہم نے اس قرآن کے لیے وقت نکالنا ہے, چاہے ہم یہ کلاسیں لے بھی رہے ہیں اس کے علاوہ بھی. یہ نہیں کہ ہفتے میں ایک دن بس قرآن کھولا اور اس وقت بیٹھ, یا بس سبق سنانا ہے تو جلدی جلدی بس اب ایک دفعہ نظر دیکھ لیا اور بس سنا کے فارغ ہوئے, یا جب ٹیسٹ آیا تو اس وقت کھولا. نہیں, اس کی تلاوت, اس کے معنی مفہوم کو سمجھنا, اس کو بار بار پڑھنا, جو سبق کیا ہوا اس کو بھی بار بار پڑھیں. کیا یہ عجیب بات نہیں ہے کہ فلموں کے مکالمے دیکھنے, کوئی ڈرامے ہیں, کوئی اور آپ کی چاہے سلیبس کی کتابیں ہیں, اخبار ہیں, سب ہمیں یاد ہو جاتے ہیں, گانے ہیں وہ بھی یاد ہیں. جہاں پہ قرآن کی بات آتی ہے تو کہتے ہیں ہائے اتنے سپارے کیسے یاد کریں, ہائے کیسے ہوگا, کیسے ہم اس کے لیے وقت کیسے نکالیں. کیوں ہم اپنے آپ کو خیر سے محروم کرتے ہیں؟ اور اس میں کوئی عمر کی قید نہیں ہے کہ اتنی عمر والا بس کرے گا, اس سے زیادہ نہیں. نہیں, چاہے آپ کی عمر کتنی بھی ہو گئی ہے, اللہ سے مدد مانگے, قرآن کے لیے وقت نکالیں, اس کو ذہن میں بٹھانے کی کوشش کریں. اصلی خوش نصیب وہ ہے جس کا قرآن سے سب سے زیادہ تعلق ہے. یاد رکھیں, برکت تب آئے گی, مبارک یہ تب بنے گا جب ہم اس میں تدبر کریں گے اور جب اس سے نصیحت پکڑیں گے. اللہ تعالیٰ نے تو فرمایا نا, انہا تذکرہ فمن شاء ذکرہ, یہ ایک نصیحت ہے, جو چاہے اس کو قبول کر لے. تو کچھ لوگ ایسے ہیں جو اس کی باتیں سن کے ان کے دل پگھل جاتے ہیں, کچھ پتھر دل ہی رہتے ہیں. تو یہ تو وہ کلام ہے جس کو اللہ تعالیٰ اگر پہاڑوں پر بھی اتارتا نا, تو اللہ تعالیٰ نے فرمایا لو انزلنا ھذا القرآن علی جبل لرأیتہ خاشعا متصدعا من خشیۃ اللہ, اگر ہم اس قرآن کو کسی پہاڑ پہ اتار دے تو ہم دیکھتے کہ وہ اللہ کے خوف سے ریزہ ریزہ ہو جاتا. یہ اتنی زبردست چیز ہے, اگر اس کو شیلفوں میں ہی سجانا ہوتا تو پھر وہ کافر بھی سجا لیتے, اس کو کہیں رکھ لیتے اپنے گھروں میں, پھر مشکل کیا تھی. تو نہ یہ صرف درس دینے کے لیے ہے, نہ یہ صرف کلاسوں کے لیے, یہ تدبر کے لیے, یہ نصیحت لینے کے لیے, یہ اپنی زندگی کو بدلنے کے لیے. اور اگر اس سے یہ نہیں ہو سکا تو پھر کچھ بھی کر رہے ہیں پھر کوئی فائدہ نہیں, اگر صرف رٹنا ہی ہے. تو اس کے اندر غور و فکر کریں, اس میں سے آپ کو ریمائنڈرز ملیں گے. اس میں جتنا جتنا آپ اس کے ساتھ اپنے تعلق کو بڑھاتے جائیں گے, آپ دیکھیں گے خوش نصیبی آئے گی آپ کے پاس. سعادت کا راستہ ہے یہ, جنت کا راستہ ہے. تو اس جنت کے راستے پر خود بھی چلنا ہے اور اپنے ارد گرد بھی دیکھنا ہے کہ کون نہیں ہے اس راستے پر, اس کو بھی لے کر آنا ہے. تو اللہ تعالیٰ نے فرمایا کہ یہ قرآن ایسی کتاب ہے جو بڑی مبارک ہے. हम बरकतें चाहते हैं ना, तो बरकतें सिर्फ घरों में कुरान खानियां कराने से नहीं होगा, तदब्बर करने से होगा। लोगों को बताएं ये आयत कि देखो तुम सोचते हो कि बस इतनी से कुरान पढ़ने से ये बस हो गया, तुम्हारा हक अदा हो गया, तुमने कुरान का कर दिया हक। नहीं, इसका तकाजा ये है, इसकी डिमांड ये है, इस पे तकब्बुर किया तदब्बुर किया जाए और इसको से नसीहत पकड़ी जाए। ये हकूक है समझ ले कुरान के, और इनके लिए जिंदगी भर चाहिए। ये वो नहीं है कि भाई ये कोर्स कर लिया, हमारा कोर्स खत्म हो गया, बस कोर्स खत्म है, बंद करके रख दो, काफी हो गया। अब क्या हम रोज भूलते नहीं है? हम तो रोज भूल जाते हैं, हम तो रोज इसका सबक हमारे जहन से निकल जाता है। जो दूसरी दफा पढ़ रहे हैं या कोई तीसरी दफा आप में से पढ़ रहा है तो वो देख लेगा कि इसमें कितनी आयतें आती हैं कि आपको लगता है वो जैसे कि पहली दफा ही हम पढ़ रहे हैं, ये तो जैसे हमें याद ही नहीं था। तो ये हमें भूले से सबक याद कराता है। अगर हमें वो जहन में याद भी हैं चीजें, फिर भी महव हो जाती, और अगर महव नहीं भी हुई तब भी ये हमें अमल के लिए उभारता है, अमल करवाता है हमसे, तो ये उसके लिए हमें तैयार करता है। तो क्या इसकी जरूरत हमें नहीं है? ये यानी ऐसा कलाम है अल्लाह ताला का जिसमें जैसे आप समंदर में गोता लगाते हैं और मोती चुनते हैं, इसमें जितना डीप जाएंगे आपको मोती मिलेंगे। तो कभी भी इल्म के रास्ते में सुस्ती ना करें, क्योंकि कोई मुकम्मल नहीं हो सकता। आप कितने भी सर्टिफिकेट ले लें, कोई मुकम्मल नहीं हो सकता। जब अल्लाह ताला ने अपने नबी सल्लल्लाहु अलैहि वसल्लम को फरमा दिया वो रब्बी ज़िदनी इल्मा, ऐ नबी आप कह दीजिए अल्लाह मेरे इल्म में इजाफा फरमा। किसी और चीज में अल्लाह ताला ने फरमाया कि ऐ नबी आप दुआ करें मेरी दौलत में इजाफा फरमा, मेरी जिस्मानी कुव्वत में इजाफा फरमा, मेरी और कोई चीजें हैं उनके अंदर इजाफा फरमा। नहीं, इल्म में मुझे इल्म ज्यादा दे। हालांकि नबी सल्लल्लाहु अलैहि वसल्लम क्या इल्म में कम थे? आपसे ज्यादा कौन बड़ा आलिम होगा? फिर भी आपको ये दुआ बताई गई। तो हमें क्या हम कभी जिंदगी में सोच सकते हैं कि इतने कोर्स करने के बाद बस अब मेरे लिए काफी है और हम किताबें बंद करके रख दी जाए? हमने सारी जिंदगी सीखना है। क्या हम सारी जिंदगी नहीं चाहते हमें इसकी बरकतें मिलें? फिर उसके बाद अल्लाह ताला ने अपने बंदे सुलेमान का जिक्र फरमाया। दाऊद अलैहि सलाम का जिक्र आप पहले पढ़ चुके हैं, अब देखते हैं सुलेमान अलैहि सलाम का जिक्र। वहबना ली दाऊद सुलेमान, और अता किया हमने दाऊद अलैहि सलाम के लिए सुलेमान को। और यानी इन अल्लाह ताला ने दाऊद अलैहि सलाम को नेक बेटा अता फरमाया सुलेमान अलैहि सलाम की सूरत में, और ये उनके लिए सिर्फ उनकी बादशाहत के वारिस नहीं थे बल्कि सिर्फ बादशाहत के यानी जो पैगंबर होते हैं उनकी जो विरासत होती है वो उनकी औलाद में मुंतकिल ऐसे नहीं होती जैसे आम लोगों की होती है, वो विरासत नहीं छोड़ते। अल्लाह ताला ने नबुवत में इनको इनका वारिस बनाया था, यानी दाऊद अलैहि सलाम के बाद सुलेमान अलैहि सलाम उनके उनके वारिस बने। नेअमल अब्द, कितना अच्छा बंदा था वो, सुभान अल्लाह क्या बात है उस इंसान की जिसकी तारीफ अल्लाह रब्बुल आलमीन खुद फरमाए। तारीफें तो बहुत लोग करते हैं, कोई खुशामदी होते हैं, कोई वैसे ही कोई काम बनाने के लिए अपनी तारीफें करते हैं, कोई झूठी कोई सच्ची, लेकिन अल्लाह ताला जिसकी तारीफ फरमा देना वो कितना खुश नसीब है। अल्लाह ताला फरमा दे मेरा कितना अच्छा बंदा था। और अब्द, ये बहुत बड़ा ऑनर है कि अल्लाह ताला किसी को फरमा दे मेरा बंदा, ये बंदा था मेरा, ये तारीफ है किसी की। तो यानी वो बंदगी में भी बेहतरीन मिसाल थे। इन्नहु अव्वाब, वो बहुत ज्यादा रजू करने वाला था, हालांकि बहुत बड़ी बादशाहत थी उनको मिली भी, और वो नेमतें अल्लाह ताला ने इनके ऊपर की थी जो ना कभी इनसे पहले ऐसी बादशाहत किसी को मिली ना कभी उनके बाद मिलेगी कयामत तक। क्योंकि बादशाह तो बहुत से आए, कोई फिरौन, कोई नमरूद, कोई कारून जैसे खजाने रखने वाला भी एक आदमी था, लेकिन ऐसी बादशाहत जो जिन्नात के ऊपर भी हो, जो परिंदों पे भी हो, जिसमें बोलियां भी समझ आती हो जानवरों की, जिसमें चूंटी की भी बात समझ सकते हो, परिंदों की भी बात समझ सकते हो, वो वाली बादशाहत किसी को नहीं मिली। इज उरिदा अलैहि बिल अशील, जब پیش کیے گئے اس پر شام کے وقت، کون؟ الصافنات الجیاد، ایسے اصیل گھوڑے جو عمدہ تھے، تیز رفتار تھے، یعنی ان کے پاس بڑی قوت والے، بڑے زبردست اعلی نسل کے گھوڑے تھے، جو تیز رفتار گھوڑے ہوتے تھے نا وہ اس زمانے کے اندر بھی جنگوں میں بھی استعمال ہوتے تھے، تو ظاہر ہے جو اعلیٰ نسل کے تیز رفتار ہوں گے وہ زیادہ یعنی اس میں کام آنے والے. تو ان کے سامنے جیسے ایک پریڈ ہوتی ہے، تو یہ گھوڑے تھے 20 کے قریب گھوڑے، یا ہو سکتا ہے جامع البیان میں تو 20 کا نمبر آتا ہے، کہ یہ ان کے آگے یعنی لائے گئے، ان کے آگے پیش کیے گئے. تو سدھائے ہوئے گھوڑے ہیں، عمدہ گھوڑے ہیں، تیز رفتار گھوڑے ہیں. فقالا، تو اس نے کہا، انی، بے شک میں نے، احببتو، میں نے ترجیح دی ہے، حب الخیر، مال کی محبت کو، ان جو ہے نا یہاں پہ ان لی کے معنوں میں، آپ دیکھیں یہاں پہ ان جو ہے وہ لی کا معنی دے رہا ہے، سمجھ جا گئے؟ تو اب لی کا معنی ہم لیں تو کیا ہوگا معنی؟ لیے، اس لیے کہ ذکری ربی، میرے رب کی یاد آئے مجھے، یعنی مجھے اپنے رب کی یاد کے لیے میں نے اس مال کی محبت کو ترجیح دیا. آپ اچھا تھوڑی دیر کے لیے امیجن کریں کہ گھوڑے مطلب ایسے ہی ہے جیسے آج کے وقت کے اندر مثلا کسی کے پاس زبردست جو سب سے اچھی لیٹسٹ ماڈل کی گاڑیاں ہوں، جو بہت مہنگی ترین ہوں، اسی طرح اس زمانے میں گھوڑے تھے. تو ایک گاڑیوں کا پورا فلیٹ ہو اور وہ سامنے سے اس کے جا رہی ہوں، اور وہ تو اس کی حالت کیا ہوگی سوچیں، کوئی ایک نئی گاڑی خرید لیتا نئے ماڈل کی تو اس کا گردن تن جاتی ہے کہ جی میری گاڑی دیکھیں، وہ لوگوں کے سامنے ایسے تیزی سے گاڑی لے کے جاتا ہے تاکہ لوگ ذرا متوجہ ہوں کہ بھائی میری کیا بات ہے، آج میں کس گاڑی میں، اس کا دماغ ہی ہواؤں میں ہوتا ہے اس وقت. تو کہاں یہ کہ بہت ساری گاڑیاں ہوں کسی کے پاس اور ایک سے ایک اعلیٰ گاڑی ہو، ایک سے ایک اعلیٰ برانڈ کی ہو، تو خود بخود دیکھیں اس کے ذہن کے اندر کیا آنے لگتا ہے کہ میں بہت بڑی چیز بن گیا ہوں. یہاں پہ سلیمان علیہ السلام کو دیکھیں کہ وہ کیا فرماتے ہیں کہ یہ بھی، یہ جو آگے ان کو پھرایا جا رہا ہے میرے، یہ محبت بھی مجھے رب کے ذکر کی وجہ سے ہے، کہ میں مال کی محبت بھی رب کی یاد کی وجہ سے میں نے اختیار کی. یعنی ان گھوڑوں سے کیا کام لینا، یہ شو آف کے لیے نہیں تھے، یہ جہاد کے لیے تھے، لیے لڑنے کے لیے تھے یہ گھوڑے. تو میں نے ان کو بھی میں اس لیے محبوب رکھتا ہوں کہ مجھے اس سے بھی رب کی یاد آئے، کہ یہ اللہ کے راستے میں استعمال ہونے والی چیز ہے. ٹھیک ہے، تو یہ ہمیں بہت اچھا ایک پرسپیکٹو ملتا ہے کہ جن لوگوں کے پاس مال و دولت بہت ہوتا ہے اور وہ اس کو یعنی وہ ان کا دماغ اس سے پہلے کہ اس کی وجہ سے خراب ہونا شروع ہو، ان کو یہ بات سوچنی چاہیے کہ اس کو میں اللہ کے راستے میں لگاؤں، اور اس سے اگر میں اللہ کے راستے میں لگانے کی وجہ سے محبت کرتا ہوں نا، تب یہ جائز ہے. ویسے اگر دنیا کی محبت کی خاطر یا اپنی خاطر ایسی چیزوں سے محبت کی جائے تو یہ انسان کو اللہ سے غافل کر دیتی ہیں، اللہ سے دور لے جاتی ہیں. تو ان کو بھی استعمال کرنا ہے اللہ کے لیے ہی. ٹھیک ہے، تو مال کی محبت کب رب کی یاد بنتی ہے، کیسے بنے گی رب کی یاد، وہ اللہ کی یاد اس سے کیسے آئے گی، جب اس سے دین کا کام لیا جائے گا تبھی یہ اللہ کی یاد دلائے گا نا. مثال کے طور پہ چلو ایک ایگزامپل لے لیتے ہیں، آپ کے پاس کوئی شاندار کوٹھی ہے، گھر بہت بڑا مکان ہے، بڑا خوبصورت ہے، بڑا ہی اعلیٰ جگہ پہ ہے. اب آپ نے اس کو اللہ کی خاطر وقف کر دیا کہ یہاں پر لوگ آئیں، قرآن پڑھیں، قرآن سیکھیں، یہاں پہ دن رات کلاسیں ہوں یہاں پہ. اب آپ اس کو جب دیکھتے ہیں، اس سے آپ کو محبت کس لیے ہے کہ دیکھو یہاں پہ اللہ کا ذکر بلند ہوتا ہے، مجھے یہ گھر اس لیے اچھا اپنا لگتا ہے کہ یہ اس لیے نہیں کہ دیکھو لوگ دیکھیں بھائی میری کیا زبردست میری کوٹھی ہے فلاں جگہ پہ اور کیا بات ہے، اس لیے نہیں. اب آپ کے ذہن میں کیا آتا ہے، اس گھر کا سوچتے ہی آپ کے ذہن میں آتا ہے کہ وہ کتنی اچھی خیر کے کام میں استعمال ہو رہا ہے نا. ایسے تو یہ یعنی کہنے کا مقصد ہے کہ کچھ چیزیں بھی انسان کی، وہ چاہے یعنی ایسی چیزیں کیوں نہ ہو جو بڑی اعلیٰ ہیں، جو بہت زیادہ مال ہے، بعض لوگ اس کو برا سمجھتے ہیں، لیکن وہ بھی
आप अगर अल्लाह के रास्ते में लगाते हैं और वो आपको अल्लाह की याद दिलाता है तो उसमें कोई बुराई नहीं है, ठीक है। याद रखें, जो माल इंसान अपनी जात के लिए रखता है ना, या बस शो ऑफ के लिए, या ये अल्लाह की मोहब्बत का जरिया नहीं बनते, फिर ये अल्लाह से दूर ले जाने का जरिया ही बनते हैं। ये कभी भी आपके लिए उस तरह से, यानी जैसे अल्लाह के दीन की खातिर आपने कोई चीज़ लगाई हो, जैसे वो बायसे सकून बनती है और अल्लाह के करीब करती है, ऐसे ये चीज़ें नहीं करती। अब आप इसको किसी चीज़ में भी ले लें, चाहे सवारी है, चाहे कोई घर है, चाहे कोई जायदादें हैं, चाहे कोई पैसा है, चाहे कुछ भी है, इट सेल्फ इसका मतलब है कोई चीज बुरी नहीं होती। हम ये नहीं कह सकते हम किसी के पास माल है तो बहुत बुरी बात है, किसी के पास अच्छा घर है तो बहुत बुरी बात है। अगर मेरे पास अच्छा घर भी है और वो कंफर्टेबल है, उसके अंदर रह के मैं कंफर्टेबली अल्लाह के दीन का काम कर रही हूँ, इससे बजाय होता कि मेरे पास तंग घर होता, छोटा होता, उसके अंदर सब एक दूसरे के बस ऊपर चढ़े हुए हैं कि भाई कोई जगह नहीं है मेरे पास जिक्र करने की, बैठने की, कॉन्सेंट्रेट करने की, और मैं इसलिए अल्लाह का शुक्र अदा करती हूँ, अल्लाह तूने मुझे स्पेस दी है, तूने मुझे एक जगह दी है जहाँ मैं बैठ के मैं फोकस करके तेरी इबादत कर सकूँ, ये भी देखें एक उसके अंदर खैर हो सकती है। लेकिन बात वही है कि चीज़ बुरी नहीं होती, ना माल इटसेल्फ बुरा है, ना मकान, ना चीज़ें। असल बात क्या होती है कि जो काम आप उससे लेते हैं, जो नीयत आपने उसके पीछे रखी हुई है, जिस तरह से आप उसको यूज़ करते हैं, जैसे आप अप्लाई कर रहे हैं उसको, वो चीज बनेगी कि क्या ये अच्छी है या बुरी है। अभी हमें ये भी नहीं हम कह सकते मुझे तो पता ही नहीं है कि पता नहीं मैंने ये दुनिया की खातिर रखी हुई है या अल्लाह की मोहब्बत मेरी इससे बढ़ रही है इसकी वजह से। नहीं, हमें पता होना चाहिए कि हमने किस वजह से हम किसी चीज को पसंद कर रहे हैं, रब की याद की वजह से या और कोई चीजों की वजह से। हत्ता तवारत बिल हिजाब, यहां तक के वो छुप गया पर्दे में। हो सकता है कि सूरज की बात है कि वो छुप गया पर्दे में, यानी सूरज गुरूब हो गया, या फिर ये भी बात हो सकती है कि घोड़े इतनी दूर चले गए कि वो नजरों से ओझल हो गए, जैसे दौड़ते दौड़ते उनके सामने से घुमाए जा रहे हैं तो दूर चले गए तो अब नजर नहीं आ रहे, तो हिजाब में हो गए। रुद्दूहा अलैया, फेर लाओ उनको मुझ पे, यानी आप वापस लेकर आओ, उनको तलब किया। फतौफी का मसहम बिसूकी वाला आनाक, फिर उनको पर हाथ फेरने लगे और उनको थपकी जैसे देते हैं ना, जैसे पिंडलियों पे, गर्दनों पे, घोड़ों को ये बात बड़ी अच्छी लगती है उनको जब इस तरह से उनके मालिक ऐसे प्रेज करते हैं, तो उनको प्यार करने लगे जैसे। ये भी समझ लें कि ऐसे उनके लिए एक असलहा ही थे, एक यानी अल्लाह के रास्ते में यूज होने वाली चीज थे, तो उसको प्यार कर रहे हैं, तो इसमें भी कोई हर्ज की बात नहीं है। इसलिए कि देखिए, जब आप किसी भी चीज का रुख रब की तरफ फेर देते हैं और वहां उस चीज से मोहब्बत उस वजह से करते हैं कि अल्लाह ताला के दीन का काम इससे हो रहा है, इस वजह से आपकी मोहब्बत है, तो कोई हर्ज नहीं। अच्छा, ये चीज यहाँ पे कुछ और तरह से भी बाज जगह ये है, इसराइली कुछ रिवायात हैं कि क्योंकि बनी इसराइल के थे ना ये पैगंबर दाऊद अलैहिस्सलाम, सुलेमान अलैहिस्सलाम, तो बाज रिवायात में ये है कि उन्होंने घोड़े वहां से उनके सामने से पेश किए गए, तो वो इतने उनके अंदर महव हो गए कि सूरज गरूब हो गया और उनकी जो असर के बाद की इबादत करते थे वो नहीं हो सकी, तो उन्होंने कहा अब इनको फेर के लाओ, और उन्होंने उनको ज़िबा कर दिया। फतफ़ी का मसहम बिसू के वाला अनाक में यह कि उन्होंने उनकी मतलब गर्दनें मार दी और उनकी पिंडलियों पर मार दिया और उनको ज़िबा कर दिया, और मतलब कि इनकी वजह से मैं अपनी इबादत से रह गया। अल्लाह आलम, मगर ज्यादा बेहतर यही तफसीर है जो मैंने आपको पहले बताई है, और आपको इससे बहुत अच्छी तरह पता चलता है कि बंदा मोमिन को जब अल्लाह ताला नेमत देता है तो उसको उस नेमत को भी किस तरह से इस्तेमाल करना चाहिए। وَلَقَدْ فَتَنَّا سُلَيْمَان، اور البتہ تحقیق ہم نے آزمایا سلیمان علیہ السلام کو۔ آزمائش دیکھیں سب کی ہوتی ہے، جس کو اللہ نے مال دیا اس کی بھی ہوتی ہے، جس کو اللہ نے نہیں دیا وہ اس کی بھی ہوتی ہے، ہر ایک کی، ایون پیغمبروں کی بھی آزمائشیں ہوئیں، اور حتیٰ کہ ان کی آزمائشیں بہت بڑی بڑی آزمائشیں تھیں، ان کی چھوٹی آزمائشیں نہیں تھیں۔ وہ القینہ علی کرسی ہی، اور ڈال دیا ہم نے اس کی کرسی پر جسدن، ایک جسم، ثم اناب، پھر اس نے رجوع کر لیا۔ اب کیا تھی ان کی آزمائش؟ واللہ عالم، ہمیں نہیں معلوم، نہ ہی کسی صحیح حدیث سے اس آیت کی تفسیر میں یہ پتہ چلتا ہے۔ ہاں ایک حدیث ہے، اوتھینٹک ہے، لیکن وہ حدیث اس آیت کے ساتھ کنیکٹڈ نہیں ہے۔ واللہ عالم وہی مراد ہے یا اس سے کوئی اور چیز مراد ہے، اور اس حدیث میں کیا ہے کہ سلیمان علیہ السلام کی 70 یا 100 بیویاں تھیں، اور انہوں نے ایک دن کہا کہ میں اپنی تمام بیویوں سے آج کی رات ملوں گا، اور پھر اللہ تعالیٰ مجھے ان سے بیٹے دے گا جن کو میں جہاد میں بھیجوں گا۔ ٹھیک ہے، آپ انشاءاللہ کہنا بھول گئے تھے، تو کسی بیٹی کے ہاں، سوری، کسی بیوی کے ہاں بھی کوئی اولاد نہیں ہوئی، صرف ایک بیوی کے ہوئی، وہ بھی ایسے دھڑ والا بچہ ہوا جو کہ صحیح نہیں تھا، ایک دھڑ والا، ایک ایسا بے جان سا۔ تو یہاں پہ ایک جسم کی بات آئی ہے، واللہ عالم یہ اسی واقعے کی طرف اشارہ ہے یا کوئی اور ہے، باہر کیف، ہمیں صرف یہ دیکھنا ہے کہ سلیمان علیہ السلام کی آزمائش ہوئی۔ جب آزمائش ہوئی وہ فوراً سمجھ گئے، اور بھی اسرائیلی روایات آپ کو کئی کتابوں میں تفسیروں کی بے شمار ملیں گی، لیکن تمام اسرائیلی روایات ہیں، کوئی ایسی اوتھینٹک نہیں ہے کہ، اور کئی کئی لمبے لمبے قصے بیان کیے ہوئے، کوئی ایسے ریلیونٹ نہیں ہے جو یہاں پہ بتائے جائیں۔ سب مانا، پھر اس نے رجوع کر لیا۔ دیکھنے کی بات یہ ہے کہ جو ہی وہ سمجھتے تھے، جیسے داؤد علیہ السلام نے سبحان اللہ فوراً سمجھ لیا کہ یہ جو دو آئے تھے یہ اللہ تعالیٰ نے مجھے آزمانے کے لیے بھیجے ہوئے تھے، اور میری آزمائش ہو گئی ہے اور مجھ سے ایک غلطی ہو گئی ہے، فوراً وہ سجدے میں گر پڑے۔ اسی طرح یہاں پہ ہم دیکھتے ہیں کہ فوراً انہوں نے رجوع کر لیا، اور انہوں نے فرمایا قال رب اغفر لی، اے میرا رب بخش دے مجھے۔ پیغمبروں سے کوئی گناہ نہیں ہوتے، مگر ان سے جیسے ہم لوگوں کی جو عام لوگ ہیں، ان کی کوئی جس چیز کو ہم نیکی سمجھتے ہیں، بہت بڑی چیز سمجھتے ہیں یا کچھ سمجھتے ہیں، وہ بھی ان کی ایک خطا ہو جاتی ہے، کمی ہو جاتی ہے۔ مثال کے طور پہ ہم ایک سوچیں کہ بھئی ہم تہجد میں اٹھ گئے تھے اور ہم نے 2 نفل پڑھ لیا، ہمارے لیے بہت بڑی بات ہے، ایک پیغمبر کی یہ شان سے نیچے بات ہے، ان کے لیے تو بہت کم ہے یہ یعنی چیز۔ تو اس لیے پیغمبروں کا جو مقام اور مرتبہ ہے اتنا اونچا ہے کہ ان سے اسی مطابق ایکسپیکٹیشنز ہیں، تو ان سے ذرا سی بھی کہیں کمی بھی رہ جاتی تو وہ ان کی غلطی شمار ہو جاتی ہے۔ سمجھ آئی بات؟ جو کہ ہم یہ نہ سوچیں کہ کوئی گناہ، کوئی بہت بڑی چیز ان سے ہو گئی، ایسی نہیں ہے بات، نا ذرا سی کمی کہیں اللہ کی یاد میں بھی ذرا سی کوتاہی ہو جائے تو وہ بھی ان کے لیے ایک غلطی شمار ہوتی ہے، کیونکہ ہمارے لیے کوئی ایسی بات نہیں ہے۔ تو انہوں نے فرمایا اے میرے رب مجھے بخش دے، وہب لی ملکن لا یمبغی لأحد من بعدی، اور مجھے ایسی بادشاہت دینا کہ کسی ایک کو میرے بعد کبھی حاصل نہ ہوئی ہو۔ اور خاص طور پہ اشارہ تھا ان کا اپنی اولاد کی طرف، کہ میری اولاد کو وہ بادشاہت نہ ملے جو میری بادشاہت ہے، یہ نہ ہو کہ ان کو مل جائے تو وہ اس کو ضائع کر دیں، کیونکہ کوئی بھی اس قابل نہیں تھا ان کی اولاد میں، اور ویسے بھی کہ اللہ قیامت تک کسی کو ایسی بادشاہت نہ ملے۔ تو نبی صلی اللہ علیہ وسلم ایک دفعہ نماز پڑھ رہے تھے تو ایک جن آیا جس نے کچھ اس میں خلل ڈالنے کی کوشش کی، تو آپ صلی اللہ علیہ وسلم کو اللہ تعالیٰ نے اس جن پر قابو دے دیا تھا، تو نبی صلی اللہ علیہ وسلم نے اس کو زنجیروں سے باندھنا چاہا، اور صحابہ سے فرمایا کہ میں چاہتا تھا ایسا کرنا، لیکن پھر مجھے سلیمان علیہ السلام کی یہ دعا یاد آ گئی کہ اللہ میری جیسی بادشاہت کسی اور کو نہ دینا، تو پھر میں نے اس کو چھوڑ دیا، جانے دیا اس کو، ورنہ تم اس کو صبح کو دیکھتے یہاں پہ ستون سے بندے ہوئے۔ تو اس سے ہمیں پتہ چلتا ہے کہ اس کے بعد ایسی بادشاہت کسی کو نہیں ملی۔ انکا انت الوہاب، بے شک تو ہی بہت بخشنے والا ہے، عطا کرنے والا ہے، اور ایسی دعا مانگنے میں بھی کوئی حرج نہیں ہے، اس لیے کہ ان کی جتنی بھی بادشاہت تھی اور جتنی بھی ان کی جو بھی ان کو چیزیں ملی ہوئی تھی وہ سب اللہ کے راستے میں استعمال ہو رہی تھی۔ کوئی اور ہو سکتا ہے کہ تھوڑا مال بھی پا کے غافل ہو جائے، مگر یہ چونکہ اللہ کے پیغمبر تھے، انہوں نے اپنی تمام چیزوں کو اللہ کے راستے میں ہی استعمال فرمایا۔ فسخرنا، تو مسخر کر دیا ہم نے، یعنی اللہ تعالیٰ نے کنٹرول میں دے دیا ان کے، لَهُ الرِّيحَ ان کے لیے ہوا کو, تجریبی امری ہی جو چلتی تھی اس کے حکم سے, یہ ہم پہلے پڑھ چکے ہیں, رخاء نرمی سے, حیث اصاب جہاں وہ پہنچنا جاتا تھا. ہم نے دیکھا ہے کہ صبح کے وقت اور شام کے وقت, صبح میں بھی سفر کرتے تھے, شام میں بھی مہینے مہینے کے سفر صبح میں تھوڑی دیر میں کر لیتے تھے, ایک دن کی ایک صبح میں کر لیتے تھے, ایک دن کی ایک شام میں کر لیتے تھے. وہ شیاطین, اور شیاطین یعنی جنات جو تھے, کل بنا ام وغواس, اور ہر طرح کے معمار تھے وہ ان کے لیے اور غوطہ خور تھے, یعنی کنسٹرکشن ورک کرتے تھے ان کے لیے, ہیوی ورک کر لیتے تھے جو کہ عام انسانوں کے لیے کرنا بہت ہی مشکل کام ہے, اس طرح کے پتھر ڈھونا اور بڑی بڑی عمارتیں بنانا, اور اس طرح غوطہ خور تھے, نیچے سے سمندروں میں جا کے ان کے لیے موتی چن کے لاتے تھے. وہ آخرین, اور کچھ دوسرے تھے, مقرنین فی الاسفاد, جو جکڑے ہوئے تھے بیڑیوں میں. یعنی دیکھیں انسان جن سے بہت کم طاقت رکھتا ہے, جنات بہت زیادہ طاقتور ہوتے ہیں اس کے مقابلے میں, لیکن اللہ تعالیٰ نے ان کو ایسی حکومت دی تھی جنوں پہ بھی کہ جو شریر جن تھے ان کو بھی, یعنی جنوں میں بھی اس کا مطلب ہے کہ کچھ شیاطین جن ہیں, کچھ دوسرے جن ہیں, تو کچھ اور کچھ شیاطین جن کو جن سے یہ یعنی کنسٹرکشن ورک کراتے تھے, کچھ سے غوطہ خوری کراتے تھے, کچھ سے کو تو جو زیادہ ہی شریر تھے ان کو چینز میں باندھ کے رکھا ہوا تھا.